Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rex 2.7 MHz.
कर्णाली प्रदेश सभामा मन्त्रालयगत बजेटबारे छलफल जारी, परिणाममुखी नभई वितरणमुखी बजेट ल्याएको भन्दै सांसदहरूको आपत्ति।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालीकोटमा 52 वडा कार्यालयमा ताला लगाए, डडेलधुरामा 2 कार्यकर्ता पक्राउ।
सर्वे भएको 5 पनि नेपालगञ्ज महानगरपालिकामा बाहिरी चक्रपथको काम अलपत्र, निर्माण नै बन्द हुने अवस्थामा पुगेको सरकारवाला निकायको भनाई।
र 19 मुनिको एसएससी पूर्वी क्षेत्रीय क्रिकेटको उपाधिको लागि नेपाल आज हङकङसँग खेल्ने विश्वकप क्रिकेटको पहिलो सेमी फाइनलमा भारत र न्युजिल्यान्ड भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश विभिन्न मन्त्रालयका लागि छुट्याइएको बजेट परिणाममुखी भन्दा पनि वितरणमुखी भएको भन्दै सांसदहरूले सच्याउन माग गरेका छन्। प्रदेश सभाको बैठकमा सामाजिक विकास मन्त्रालयको आगामी वर्षको बजेटमाथि छलफलमा भाग लिने अधिकांश सांसदहरूले सच्याउन माग गरेका हुन्। सत्ताधारी नेकपाका सांसद बृन्दमान विष्टले नीति तथा कार्यक्रमको मर्यादा विपरीत बजेट ल्याइएको टिप्पणी गर्नुभयो। नीति तथा कार्यक्रममा 1 करोडभन्दा तलका योजना नल्याउने भनिए तापनि सामाजिक विकास मन्त्रालयले भने 5-10 लाखसम्मका साना र टुक्रे योजना ल्याएको भन्दै सच्याउन माग गर्नुभयो। नेपाली काङ्ग्रेसका सांसद हिमबहादुर शाहीले सरकारको बजेटलाई जमेको पोखरीको संज्ञा दिँदै जसको क्षमता र पहुँच हुन्छ उसैले पाउने गरेको बताउनुभयो। जनप्रतिनिधि उत्तरदायी भएर बजेट ल्याउन आग्रह गर्दै उहाँले सांसदका कुरा सरकारले नसुन्दा बोल्नु नबोल्नुको अर्थ नभएको बताउनुभयो। सांसद देवी ओली ले पनि सांसदहरूले सदनमा उठाएका कुनै पनि कुराको सरकारले कार्यान्वयन नगरेको प्रति व्यङ्ग्य गर्दै सांसदका सुझाव सरकारलाई काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ भन्ने जस्तै भएको बताउनुभयो। कर्णालीका 9 लाख महिलाहरूको सामाजिक सुरक्षा, महिला रोजगार र उद्यमशीलतासँग सरोकार राख्ने सामाजिक विकास मन्त्रालयको बजेट हेर्दा निराशाजनक भएको सांसद ओलीको भनाइ छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सामुदायिक पुस्तकालय स्थापनाको लागि माग गर्दै वीरेन्द्रनगर सामुदायिक पुस्तकालय अभियानले कर्णाली प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ। सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापन पत्र बुझाएको, ज्ञापन पत्रमा सामुदायिक पुस्तकालय अपरिहार्य रहेको भन्दै सामाजिक विकास मन्त्रालय र प्रदेश सरकारको ध्यान आकर्षण गरिएको छ। अभियान टोलीले फ्राकिलो र शान्त स्थानमा बहुआयामिक सुविधा सहित सामुदायिक पुस्तकालय स्थापना गर्न आग्रह गरेको छ। मन्त्री रावलले कर्णाली प्रदेश सरकार यसमा सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताउनुभयो। यस्तै टोलीले प्रदेश प्रमुख दुर्गा किशोर खनाललाई समेत अवधारणा पत्र बुझाएको भन्दै अभियानका संयोजक भक्तबहादुर खड्गाले यसले समग्र प्रदेशकै शिक्षा क्षेत्रकै सुधारका लागि भूमिका खेल्ने बताउनुभयो।
भारत लगायत तेस्रो मुलुकबाट आयात हुने फलफुल, तरकारी तथा खाद्य पदार्थको विषादी परीक्षण बिना नेपाल भित्रिने दिने निर्णय फिर्ता लिएको प्रति कर्णालीका सरकारवालाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। कृषक समूह महासङ्घ नेपाल, कृषि सहकारी सङ्घ लिमिटेड सुर्खेत र मानवाधिकार निगरानी समूहले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै सरकार विषादी जाँच गर्ने निर्णयबाट पछि हटेको भन्दै आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भानुसार क्षेत्रमा उपयुक्त विषादी परीक्षण र प्रविधि नभएको बहानामा सरकार भारतीय पक्षको दबावमा परेर आफ्नै निर्णय उल्ट्याउन गलत भएको उल्लेख गरिएको छ। किसान र उपभोक्ताको हितमा ध्यान दिँदै नाकामा भएको परीक्षण प्रविधिलाई सुधार गरी तत्काल विषादी परीक्षण सुरु गर्न सरकारवालाको माग रहेको छ।
गर्मीयाम सुरु भएसँगै अस्पतालहरूमा सर्पदंशका बिरामीहरू बढ्न थालेका छन्। विशेष गरेर सर्पदंशको उपचार सबै अस्पतालमा हुन नसक्दा धेरै मानिसको उपचार नपाएरै मृत्यु हुने अवस्थामा रहेको छ। प्रदेश अस्पताल सुर्खेतमा अघिल्लो वर्ष 250 सर्पदंशका बिरामीहरू अस्पतालमा उपचारका लागि आएको अस्पतालले जनाएको छ। सुर्खेतमा चालु आर्थिक वर्षमा सर्पले डसेर एकजनाको मृत्यु भएको छ। त्योमध्ये गत वर्ष 15 मात्र बिक काट्ने औषधि प्रयोग गरिएको प्रदेश अस्पताल सुर्खेतका कन्सल्टेन्ट फिजिसियन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो। सुर्खेतमा वीरेन्द्रनगर उपत्यकाभन्दा बाहिरका ठाउँमा सर्पहरू बढी विषालु हुने गरेको उहाँको भनाइ छ। अहिले 2-3 सर्पदंशका बिरामीहरू अस्पतालमा आउने गरेको उहाँको भनाइ छ। यसै सन्दर्भमा मैले डाक्टर पौडेललाई सर्पदंशको उपचारको पूर्व तयारी कसरी गरिरहनु भएको छ भनेर सोधेको छु।
सर्पदंशमा उपचारमा हामी सर्पको बिक काट्ने दबाई हुन्छ, त्यसलाई एन्टी स्नेक भेनम भन्छन् हाम्रो भाषामा, होइन? त्यो बिक काट्ने दबाई चाहिँ जुन बिरामीलाई आवश्यक पर्छ त्यो बिरामी हामी दिन्छौँ। त्यो दबाई चाहिँ हामीसँग यहाँ 24 उपलब्ध छ प्रदेश अस्पतालमा। त्यो बिरामीको आवश्यकता अनुसार जुन बिरामीलाई त्यो दबाई आवश्यक पर्छ त्यो दबाई बिरामीलाई हामी दिने रहेका
छौँ। यो निःशुल्क रूपमा पाउनुहुन्छ औषधि चाहिँ यो प्रदेश अस्पताल बाहेक अन्य ठाउँमा पाइन्छ कि पाइँदैन?
यस्तो छ, अब अन्य ठाउँमा अब यो अलिक सेटअप ठुलो हस्पिटल ठुलो सेटअप चाहिन्छ। सर्पले डुबेर बिकको प्रभाव देखिन थाल्यो भने बिरामीलाई सास फेर्न गाह्रो हुने, प्यारालाइसिस जस्तो हुने, हातखुट्टा चलाउन गाह्रो हुने, कहिलेकाहीँ सास फेर्न गाह्रो भएर ज्यानै जाने पनि सक्ने अवस्था भएर अलिक ठुलो हस्पिटलको आवश्यकता पर्ने भएर खासै अन्त चाहिँ स्क्रिनिङ गर्नु भएको छैन। यो प्रदेश अस्पतालमै राखेर मात्रै दिने गरेका छौँ दबाई।
जस्तो यो सर्पले टोक्यो भने उपचारमा चाहिँ कति घन्टासम्म आइपुग्नु पर्छ?
अब यस्तो छ, हेर्नुहोस्, पहिलो कुरा हामी सबै जनमानसले के कुरा बुझ्नु आवश्यक छ भने 90-95% सर्पले टोकेको दबाईमा सर्पले टोकेको बिरामीमा उपचारको आवश्यकता नै हुँदैन। 95% बिखालु टोकाइको बिखालु सर्पको टोकाइ एकदमै कम हुन्छ। यो जाता हेऱ्यौँ भने पनि एकदम भन्ने 5-10% मात्रै हुन आउँछ बिखालु सर्पको टोकाइ। र त्यही भएर कुनै सर्पले टोकेको बिरामीमा असरहरू देखियो भने तब बल्ल हामी हात्तिन्छौँ। असर देखेको बिरामीमा चाहिँ असर नभएको बिरामी हामी 48 2-3-4 पनि भर्ना गरेर राख्छौँ असर आइहाल्छ कि भनेर। त असर नहुँदासम्म चाहिँ हामी कहिले पनि उपचार सुरु गर्दैनौँ। त्यो कुरा चाहिँ सबैले बुझ्नु आवश्यक छ कि सर्पले टोक्ने बित्तिकै बिक काट्ने दबाई दिइहाल्ने भन्ने हुँदैन। जुन बिरामीले असर देख्यो, शारीरिक असर देख्यो, त्यो बिरामीले मात्र दिन्छौँ हाम्रो दबाई।
अघिल्लो आर्थिक वर्षमा चाहिँ प्रदेश अस्पतालमा चाहिँ यो सर्पले टोकेका बिरामीहरू कतिको आउनुभयो?
एक वर्षको दौरानमा झन्नै 250 बिरामी आउनु भएको छ। 14-15 बिरामीले मात्र बिक काट्ने दबाई पाउनु भएको छ।
त्यसमध्ये कसैको मृत्यु भएको?
एकजना बिरामीको मृत्यु हालसालै भएको छ, नभए अरू बिरामी खासै मृत्यु भएको छैन।
यो वर्ष र यो आर्थिक वर्ष नै एकजनाको मृत्यु भएको?
हजुर हजुर, एकजना बिरामीको अस्ति पनि उहाँ पनि फेरि साह्रै ढिला गरेर आउनुभयो। वृद्ध मान्छे पनि हुनुहुन्थ्यो, अलिक नेग्लेक्टेड टाइपको घरमा स्याहार नपर हामी त 7 आउनुभयो। उहाँको चाहिँ रक्तस्राव पनि हुन्छ कि कोही बिरामीमा चाहिँ रक्तस्राव भन्नाले अब दिमागभित्र रगत बगेर उहाँको मृत्यु भएको।
जस्तो यो अब सर्पले टोक्यो भने तत्काल घरेलु उपचार चाहिँ के गर्न सकिन्छ?
अब हेर्नुहोस्, तत्काल घरेलु उपचार चाहिँ सामान्य जनमानसको हकमा चाहिँ हामी के सल्लाह दिन्छौँ भने दुई किसिमका असर देखिन्छ कि बिस काट्ने दबाईमा। एउटा रगतमा प्रभाव देखिन्छ, हेर्नुहोस्, जस्तो मैले अघि वर्ष मृत्यु भएको बिरामीको बारेमा भने नि रगतमा बिकको असर रगतमा देखिनुहुन्छ। अर्को चाहिँ दिमागमा न्युरो रेस्पिरेटरी फेलियर भन्छौँ हामी चाहिँ, जस्तै दिमागमा असर देखिन्छ। दिमागमा असर देखिने सर्पको हकमा चाहिँ तपाईँको 48 लक्षण आउँछ। सर्पले टुटेको 48 हातखुट्टा चल्न छोड्ने, आँखाको नानी तल झर्ने, मुख्यतया अरू मान्छेले सामान्य मानिसको बुझ्दामा चाहिँ आँखाको नानी तल झर्ने, उल्टी हुने र हातखुट्टा चलाउन गाह्रो हुने, यो चिज चाहिँ न्युरोटक्सिक स्नेकहरू भन्छौँ हामी। दिमागको नसामा असर गर्ने, नसामा असर गर्ने बिकको सर्पको असर हकमा चाहिँ प्रायः बिरामी 48 असर देखिन्छ। त्यही भएर हामी चाहिँ सकेसम्म बिरामीलाई आइसकेपछि 48-72 भर्ना गरेर राख्छ, ताकि असर देखियो भने चाँडैभन्दा चाँडै पात पत्ता लागोस् र हामीले चाँडैभन्दा सुई लगाउन पाउँ।
यो विषालु सर्पले टोकेको हो भने कसरी थाहा पाउन सकिन्छ?
त्यो त लक्षण नआएसम्म हामी थाहा पाउँदैनौँ। लक्षण नआएसम्म हामी बिरामीलाई विषालु लक्षणले टोके, लक्षण आएपछि बल्ल उपचार सुरु गर्छौँ। र संसारभरिको मान्यता यही हो, धेरै बिरामी झुकिनुहुन्छ यो कुरामा, बिकको असर देखेपछि बल्ल सुरु गर्यो डक्टरले ढिला उपचार गर्नुभयो भन्ने जस्तो सोचाइ आउन सक्छ। तर हामीले चाहिँ बिकको असर नदेखिएसम्म, विषालु बिकको असर नदेखिएसम्म उपचार संसारको कुनै पनि भेगमा सुरु गर्दैनौँ। हामी बिरामीलाई राख्छौँ, भर्ना गरेर 48-72 नजिकबाट हेर्छौँ र बिकको असर देखा पर्ने बित्तिकै बल्ल हामी बिक काट्ने दबाई सुरु गर्छौँ। र सुरुवाती अवस्थामै बिक काट्ने दबाई सुरु गर्यौँ भने त्यस्तो बिरामीको ज्ञान सुगिन्छ नि।
जस्तो अब यो सर्पले डसिसकेपछि चाहिँ त्यो बिरामीलाई चाहिँ के गर्नु हुँदैन?
त्यस्तो हेर्नुहोस्, अब यो बाहिर भ्रम धेरै कुराहरू छन्। धेरै भ्रममा सुत्न दिनु नदिनु, यो खाना नदिनु, त्यो खाना नदिनु भन्ने छन्। र हाम्रो भाषामा चाहिँ त्यस्तो बिरामीलाई तुरुन्त 48-72 अस्पताल ल्याएर भर्ना गरेर बिकको असर आउँछ कि भनेर हेर्नु पर्यो, अब्जर्भेसन भन्छौँ हामी, क्लोज अब्जर्भेसन राम्रो डक्टरले राम्रो चिकित्सकले त्यस्तो मैले ज्ञान भएको चिकित्सकले नजिकबाट दुईदेखि तिन दिनसम्म बिरामी हेर्नुपर्ने हुन्छ र तिन दिनसम्म असर देखिएन भने बल्ल हामी घर पठाउँछौँ जस्तो बिरामी रगतको हिमोटोक्सिक स्नेक भन्ने हुन्छ जुन चाहिँ रगतको विषले यदि रगतमा प्रभाव पर्ने बिरामी सर्पले देख्यो भने चाहिँ त्यो अलिक अप्ठ्यारो रोग हेर्नुहोस् त्यो अवस्थामा चाहिँ अझ लामो समय अलिक आठ दिन दस दिनसम्म पनि बिरामी हेर्नुपर्ने हुन्छ त्यही भएर हस्पिटल गएरै सरसल्लाह लिएको राम्रो हुन्छ.
अब यो सर्पबाट सावधानी चाहिँ कसरी अपनाउन सकिन्छ?
अब सर्पबाट सावधानी अपनाउन हेर्नुहोस् त सबै सामान्य कुराहरू नै हो तपाईँहरूले जानेको कुरा हो. अब हिँड्दाखेरि जुन बाटोमा हिँड्नु पऱ्यो, अब राति हिँड्नु भएन, राति हिँड्नै पऱ्यो भने टर्च लाइट लिएर हिँड्नु पऱ्यो, सामान्य तरिकाबाट जोगिनु नै हो. र सर्पले बिक काट्ने सर्पले उगर्ने बेलामा चाहिँ फुल कपडाहरू लगाउनु पनि केही हदसम्म रोकथाम गर्न सक्छ. त्यही भएर एउटा मुख्य कुरा चाहिँ बिरामी आत्तिनु हुँदैन हुन्छ, कहिले आत्तिर पनि ज्यान जान्छ भन्ने हाम्रो एउटा मेडिकल लाइनमा यो हुने छ होइन, उखानै छ. सर्पको टोक्दाखेरि चाहिँ सर्पको विषले भन्दा आत्तिर बिरामी बढी हताश भएर चोटपटक लाग्ने, बढी दौडिरहेको जस्तो अरू ट्रमाहरू हुने चान्स हुन्छ. त्यही भएर तपाईँहरू सर्पले टोकिया छ भने ढुक्क हुनुहोस्, नआत्तिनुहोस्, आत्तिन पर्दैन. दुई तिन घन्टा, तिन चार घन्टा, चार पाँच घन्टाभित्र आफ्नो नजिकको स्वास्थ्य संस्थामा, राम्रो स्वास्थ्य संस्थामा गएर बस्नु पऱ्यो. त्यो पहिलो कुरा भनेको बिरामी नआत्तिनु नै हो. यसमा होस गुमाउनु पर्ने, भुइँचालो आउने, त्यस्तो केही ठुलो एकदम अचानक आकाशै खस्ने केही पनि हुँदैन. तपाईँहरू तुरन्त आराम गर्ने, घरमा सबै आफ्नो चाँजो पाँजो मिलाएर गाडी खोजेर अस्पताल आएर बस्ने र दुई तिन दिन अस्पताल बस्ने हिसाबले बिरामी आउनुपर्ने.
उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतका कन्सल्टेन्ट फिजिसियन डाक्टर केएन पौडेल भेरी खबरसँग कुराकानी गर्दै. हामीसँग छिमेक सेरेफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्. अहिलेलाई भने यो विश्राम. तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ. यतिजेल हामीले कर्णाली प्रदेश सभामा मन्त्रालयगत बजेटबारे छलफल जारी, परिणाममुखी नभई वितरणमुखी बजेट ल्याएको भन्दै सांसदहरूको आपत्ति, गर्मी सुरु भएसँगै अस्पतालमा सर्पदंशका बिरामीहरू बढ्दै, चालु आर्थिक वर्षमा एकजनाले सर्पको टोकाइबाट ज्यान गुमाए लगायतका खबर प्रस्तुत गर्यौं.
अब बाँकी खबर. नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालीकोटका स्थानीय तहका 52 कार्यालयमा तालाबन्दी गरेका छन्. विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गैराति जिल्लाको राजकोट, पाताला, पचाल झरना र साने त्रिवेणी गाउँपालिकाका कार्यालयहरूमा तालाबन्दी गरेको हो. नरहरिनाथ गाउँपालिका 2 र 4 बाहेक सबै वडामा तालाबन्दी भएकाले दैनिक कामकाजमा समस्या भएको गाउँपालिकाका अध्यक्ष मनशोभा बुढाले बताउनुभयो. यस्तै राजकोटका 7 कार्यालयमा समेत ताला लगाइएको जनाइएको छ. विप्लव नेतृत्वको नेकपाले आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको, स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएकाले ताला लगाउनु परेको जनाएको छ. विप्लव नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी मणिलाल एडी रणदीपले विज्ञप्ति मार्फत जनप्रतिनिधिले मनोमानी गरेकाले अनिश्चितकालीन तालाबन्दी गर्नु परेको बताउनु भएको छ.
यस्तै बैतडीको पुराचौडी नगरपालिकाको कार्यालय र वडामा अपरिचित समूहले तालाबन्दी गरेको छ. नगरपालिका लगायत 10 वडामा अज्ञात समूहले तालाबन्दी गरेको हो. नगरपालिका अन्तर्गतका 2 वडामा शङ्कास्पद वस्तु समेत फेला परेको वडा नम्बर 3 अध्यक्ष एवं नगर प्रवक्ता दलबहादुर धामीले बताउनुभयो. वडा नम्बर 3 र 5 कार्यालयमा रातो कपडाले बेरेको शङ्कास्पद वस्तु पनि फेला परेको उहाँले बताउनु भएको छ.
यता प्रहरीले डडेलधुराबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका 2 कार्यकर्तालाई पक्राउ गरेको छ. डडेलधुराको परशुराम नगरपालिका 5 परिगाउँबाट 40 देव भट्टराई र 25 रामदत्त भट्टराईलाई पक्राउ गरिएको हो. इलाका प्रहरीकाले जोगबुढाका प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेको टोलीले उनीहरूलाई गाउँबाटै पक्राउ गरेको हो.
सल्यानमा ट्रक दुर्घटना हुँदा 1 ज्यान गएको छ भने अन्य 9 घाइते भएका छन्। रुकुमबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको 4X97 नम्बरको ट्रक कपुरकोट गाउँपालिका 3 दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ. दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिद्ध कुमार गाउँपालिका 2 53 वर्षका ध्रुवबहादुर बस्नेतको कोहलपुरमा उपचारको क्रम ज्यान गएको बताइएको छ. ट्रक सडकदेखि झन्डै 50-60 तल खसेको जनाइएको छ.
करेन्ट लागेर अछाममा 1 ज्यान गएको छ. कमलबजार नगरपालिका 6 बिरपथको डुबके कुणेलामा स्थानीय नरजित जनालाका 18 छोरा विकास जनालाको करेन्ट लागेर ज्यान गएको हो. रोपाई सकेर घर आउने क्रममा विद्युतको पोल नजिक गोरु ढलेपछि के भयो भनेर त्यहाँ गएका विकास 81 ढलेको घटनाका प्रत्यक्षदर्शी विकासका कामका धनबहादुर जनालाका अनुसार बिजुलीको पोल नजिक बगिरहेको पानीमा बिजुली प्रवाह भएको र विकासलाई करेन्ट लागेको अनुमान गरिएको छ। करेन्ट लागेर एउटा गोरु पनि मरेको थियो।
नेपालगञ्ज उपमहानगरपालिकामा बनाउने भनिएको बाहिरी चक्रपथको काम अलपत्र परेपछि स्थानीय बासिन्दा निराश बनेका छन्। करिब 5 वर्ष अघि सर्वे गरेको 23.8 किलोमिटर लामो र 16 मिटर चौडाइमध्ये 7 मिटर कालोपत्रे हुने भनिएको यो चक्रपथ अहिले अलपत्र अवस्थामा रहेको छ। सडक डिभिजनले प्रत्येक वर्ष चक्रपथ निर्माण गर्न करोडौँ बजेट छुट्याएको भए पनि काम भने नभएको र रकमान्तरण हुने गरेको जनाइएको छ। गत आर्थिक वर्षमा मात्रै चक्रपथ निर्माणको लागि 7.45 करोड बजेट विनियोजन गरेपछि काम नहुँदा रकमान्तरण गरी पुल निर्माणमा खर्च गरिएको छ। सरकारले सुरुमा 2.20 करोड विनियोजन गरेपछि 1.09 करोडमा ठेक्का भएर चौलीका चोक नजिक 823 मिटर कालोपत्र भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणाले सरकारले चक्रपथ निर्माणका लागि आवश्यक बजेट नदिँदा सानो बजेटले काम गर्ने स्थिति नभएको दावी गर्नुभयो। उहाँले राष्ट्रिय गौरवको शिक्षा सिँचाइ आयोजना मुख्य बाधक देखिएको र अरू क्षेत्रबाट चक्रपथ निर्माण गर्न जग्गाको मुआवजा दिन नसकिने स्थिति नभएकाले समस्या भएको उहाँले बताउनु भएको छ। यता सडक डिभिजन कार्यालय बाँकेले अब यो चक्रपथको आयोजना अघि बढ्ने सम्भावना नभएको जनाएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले छिमेक सरिफेरसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। आफ्नो निर्दोष कार्यकर्तालाई अनाहकमा फसाएको भन्दै आन्दोलनरत नेपाली कङ्ग्रेस बाँकेले जिल्ला प्रशासन कार्यालयमा 1 घन्टा धर्ना दिएको छ। बाँकेको डडुवा गाउँपालिका 4 गत असार 12 गते भएको घटनामा दोषी नभएका आफ्ना कार्यकर्ता विरुद्ध झुटा मुद्दा लगाएको प्रहरीले बेमानी गरेको भन्दै नेपाली कङ्ग्रेसले चरणबद्ध रूपमा आन्दोलन गर्दै आएको छ। आफ्ना 5 जना कार्यकर्ता विरुद्ध कर्तव्य ज्यान मुद्दा लगाएर प्रहरीले अन्याय गरेको बताउँदै आएको कङ्ग्रेसले यसअघि पनि जिल्ला प्रशासन कार्यालयमा धरना दिएको थियो। कुटपिटमा संलग्न समाजवादी पार्टीका कार्यकर्तालाई सत्ताको आडमा संरक्षण गर्न सार्वजनिक मुद्दा मात्र लगाइएको तर निर्दोष रहेका आफ्ना कार्यकर्ता विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाएर फसाउन खोजेको कङ्ग्रेसको ठहर छ। पार्टी सभापति किरण कोइरालाको संयोजकतामा संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेको कङ्ग्रेसले आज पनि जिल्ला प्रशासन कार्यालयमा 2 घन्टा धरना दिने जनाएको छ।
बाँकीको कोहलपुरमा निर्माण सुरु भएको क्षेत्रीय कारागारको काम सन्तोषजनक नभएपछि निर्माण कम्पनीबाट पेस्की रकम फिर्ता गरिएको छ। 3 वर्ष ठेक्का सम्झौताको अवधि 4 गते सकिँदैछ। हालसम्म 4% मात्रै काम भएपछि मोबिलाइजेसन बापतको 7.06 करोड रुपियाँ फिर्ता गरिएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना इकाइ नेपालगञ्जले जनाएको छ। बाँकीको 9 अवस्थामा कारागार निर्माणका लागि पप्पु रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। 3 वर्ष सम्झौता 1 कार्तिक 4 गते सकिने भएको हो तर सम्झौताको अवधि समाप्त हुने बेलासम्म 4% मात्रै काम गरेपछि कार्यालयले मोबिलाइजेसन बापत उपलब्ध गराएको 7.06 करोड रुपियाँ फिर्ता ल्याएको कार्यालयका प्रमुख सुभाष बस्नेतले बताउनुभयो।
काँक्री बिहार अपाङ्ग महिला मसला उद्योग वीरेन्द्रनगरको औपचारिक रूपमा उद्घाटन गरिएको छ। ग्रेडिङ मेसिन, सिल मेसिन लगायत मसला उत्पादन गर्ने कच्चा पदार्थ खरिद गरी मसला उत्पादन कार्य सुरु गरिएको जनाइएको छ। उद्योग केही समय अघिबाट सञ्चालन हुँदै आएको भए पनि नयाँ प्रविधिमा प्रयोग गरेर मसला उत्पादन सुरु गरिएको जनाइएको छ। कार्यक्रममा वडा नम्बर 9 का वडा सदस्य पूर्ण बहादुर साईले आगामी दिनमा पनि उद्योगबाट वडाबाट हुने सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। यस्तै सुर्खेत अपाङ्ग समाजका अध्यक्ष माया प्रसाद जैसीले सरकारवाला निकायसँग समन्वय गरी निरन्तर सहयोग गर्ने बताउनुभयो। कार्यक्रम काँक्रेबिया र अपाङ्ग महिला मसला उद्योगका अध्यक्ष प्रेम प्रसाद जैसीको अध्यक्षतामा सम्पन्न भएको हो।
साना तथा घरेलु उद्योग कार्यालय बाँकेले साना उद्यमीहरूलाई अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ। साना तथा घरेलु उद्योग कार्यालयको आयोजनामा प्रविधि हस्तान्तरण गरिएको हो। कुल 28,20,000 बराबरको सामग्री वितरण गरेको कार्यालयले 23,50,000 अनुदान र त्यसको 20% 4,70,000 उद्योगीहरूको स्वयं लगानी रहने गरी सामग्री वितरण गरिएको साना तथा घरेलु उद्योग कार्यालयका निमित्त प्रमुख उद्योग अधिकृत उजिर प्रसाद नेपालले बताउनुभयो। साना तथा घरेलु उद्योगीहरूको माग का आधारमा 33 जना साना उद्योगीहरूलाई सामग्री वितरण गरिएको हो। साना उद्योगीहरूलाई सिलाइ मेसिन, मासु तथा दुधजन्य व्यवसाय गर्नलाई फ्रिज, पशुपालन गर्नलाई चारा मेसिन, क्यान, होटल व्यवसाय गर्नेहरूलाई उद्यमीहरूलाई जेनेरेटर आदि वितरण गरिएको हो।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। नेपाल 19 वर्ष मुनिको एसएससी पूर्वी क्षेत्रीय क्रिकेटको उपाधिको लागि आज हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। हिजो मलेसियाको किनरा ओभरअल मैदानमा घरेलु टोली मलेसियालाई 7 विकेटले पराजित गर्दै साबिक विजेता नेपालले फाइनलमा स्थान पक्का बनाएको हो। 88 रनको सामान्य लक्ष्य नेपालले 15.5 ओभरमा 3 विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा भीम सार्की र रोहित कुमार पौडेलले नट आउट 60 रनको साझेदारी गर्नुभयो। सार्की 33 तथा पौडेल 31 रनमा अभिजित रहँदा पवन सराफ 18 रन जोड्नुभयो भने मलेसियाका हलिक मोहम्मदले 2 विकेट लिनुभयो। टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 40.5 ओभरमा सबै विकेट गुमाएर 87 रन मात्र बनाएको थियो। मलेसियाका मोहम्मद अमिरले सर्वाधिक 24 रन बनाउँदा अरू 2 खेलाडीले मात्र दोहोरो अङ्कमा रन छुन सके। नेपालका सागर ढकालले 10 ओभरमा 3 मेडन राख्दै 16 रन खर्चिए भने 3 तथा कुशल मल्लले 9 ओभरमा 5 मेडनसहित 13 रन खर्चेर 2 विकेट हात पारे। यस्तै दोस्रो सेमी फाइनलमा सिङ्गापुरलाई ड्युएल पद्धतिका आधारमा 51 रनले पराजित गर्दै हङकङले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। खेलकै अर्को प्रसङ्गमा आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको पहिलो सेमी फाइनलमा आज भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। इङ्ल्यान्डको म्यान्चेस्टरमा हुने 2 टोली बीचको खेल नेपाली समयअनुसार दिउँसो 3:15 सुरु हुनेछ। यो खेलको विजेताले उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 2 टोली बीचको पछिल्लो 5 खेलमा भारतले 3 खेल जितेको छ भने न्युजिल्यान्डले 1 खेल जितेको छ। 1 खेल नतिजाविहीन बनेको छ। विश्वकपको लिग चरणको खेलमा पनि 2 टोली बीचको खेल भएको थिएन। वर्षाले प्रभावित गर्दा 2 टोली बीचको खेल रद्द भएको हो। जारी विश्वकपमा भारत शीर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो, इङ्ल्यान्ड तेस्रो र न्युजिल्यान्ड 4 स्थानमा रहेका छन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सभामा मन्त्रालयगत बजेटबारे छलफल जारी। परिणाममुखी नभई वितरणमुखी बजेट ल्याएको भन्दै सांसदहरूको आपत्ति।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कालीकोटमा 22 वडामा ताला लगाए। डडेलधुरामा 2 जना कार्यकर्ता पक्राउ।
सर्वे भएको 5 वर्षमा पनि नेपालगञ्ज उपमहानगरपालिकामा बाहिरी चक्रपथको काम अलपत्र, निर्माण नै बन्द हुने अवस्थामा पुगेको सरकारवाला निकायको भनाइ।
र 19 वर्ष मुनिको एसएससी पूर्वी क्षेत्रीय क्रिकेटको उपाधिका लागि आज नेपाल र हङकङ भिड्ने। विश्वकप क्रिकेटको पहिलो सेमी फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्ने। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।